यसमा अब समग्र हाम्रो बुझाइ के हो भने अहिलेसम्म पार्टीको इतिहास हेर्दाखेरि पार्टी प्रमुख र संसदीय दलको प्रमुख चाहिँ पार्टी प्रमुख नै हुने चलन छ, जस्तो पार्टी सभापति नै संसदीय दलको प्रमुख हुने र विपक्षीमा बस्ने या अथवा प्रधानमन्त्री हुने अवस्थामा त्यो दुइटै रोल चाहिँ पार्टी सभापतिले नै लिने अहिलेसम्मको एउटा चलन एउटा ट्रेन्ड छ। अब त्यो ट्रेन्डलाई चाहिँ आजसम्मको दिनमा हेर्दाखेरि त्यो एडिटिज नै रहिरहेको देखिन्छ। त्यो हुँदाखेरि अहिले पनि त्यही ट्रेन्ड चाहिँ अब फलो गरिएको अवस्थाहरू छ र त्यो गर्नुपर्छ भन्ने पार्टीभित्र एउटा मान्यता पनि छ। त्यो कुरालाई कस्तो छ भने आज शेरबहादुर देउवा चाहिँ सभापति हुनुहुन्छ, त्यो भइसकेपछि उहाँले चाहिँ संसदीय दलको प्रमुख हुन चाहनु होला। अब अहिले धेरै आकाङ्क्षी हाम्रा नेताहरू हुनुहुन्छ जुन संसदीय दलको नेता हुन खोजिरहनु भएको छ, भोलिको दिनमा उहाँहरू पनि पार्टी सभापति हुनुभयो भने उहाँहरूको पनि आकाङ्क्षा चाहिँ आफू नै संसदीय दलको नेता हुने हुन्छ। त्यो त्यो अर्थमा हेर्दाखेरि चाहिँ अहिले अब सानातिना अब इच्छाहरू र केही नेताहरूले इच्छा राख्दै गर्दा पनि संसदीय दलको नेता चाहिँ पार्टी सभापति नै हुनुपर्छ भन्ने पार्टीको एउटा मुख्य लाइन हो भन्ने मैले बुझेको छु।
होइन, अब प्रकाशमान सिंहको भनाइ चाहिँ अब चुनावमा जुन जस्तीको हुन्छ नि नराम्रो हार भयो नेपाली काङ्ग्रेसको, त्यसमा चाहिँ मुख्य जिम्मेवारी शेरबहादुर देउवाकै रहने भन्ने भनाइ चाहिँ कस्तो थियो, ठिक हो कि होइन? त्यसो भए
यसमा चाहिँ अब यो कस्तो छ भने समग्र राजनीतिमा लागेका राजनीति कर्मी कार्यकर्ता र नेपाली काङ्ग्रेसका नेताहरूको लागि अहिलेको यो संसदीय दलको जुन निर्वाचन सम्पन्न भएर परिणाम आयो यो चाहिँ नेपाली काङ्ग्रेसको लागि अप्रत्याशित र एउटा सोच्नै नसकेको एउटा परिणाम हो। विशेष गरी यो निर्वाचनबाट चाहिँ जो जुन पराजय भोग्नु पर्यो त्यसमा चाहिँ अब कतिपय शीर्षस्थ यस्ता नेताहरू हुनुहुन्थ्यो जसको विजय सुनिश्चित थियो, कतिपय चाहिँ नेताहरूले चाहिँ त्यस क्षेत्रमा गरेको काम र राष्ट्रमा गरेको काम हेर्दाखेरि उहाँहरूको जित सुनिश्चित थियो, त्यस्ता व्यक्तिहरू जो जित्नै पर्थ्यो भनिन्थ्यो र समग्र नेपालले पनि जित्छन् भनेका व्यक्तिहरू पनि हारेको अवस्था आयो। यो हारिसकेपछि यहाँ समग्रमा अब धेरै इच्छा र विचार भएका नेपाली काङ्ग्रेसभित्र पनि नेताहरू हुनुहुन्छ, उहाँहरूमा चाहिँ एक खालको पराजय अलिकति अब फेक्न नसकिरहेको अवस्था अथवा त्यो कुरालाई मान्न नसकिएको अवस्था एकातिर छ भने अर्कोतिर चाहिँ पार्टीले जुन किसिमको पराजय भोग्दाखेरि पार्टीभित्रको एउटा आन्तरिक द्वन्द एउटा कलह जुन सिर्जना भइरहेको छ यसमा मुख्य चाहिँ के हो भने कतिपय राजनीतिक कर्मी हाम्रा शीर्षस्थ नेताहरू अब वृद्ध अवस्थामा पुग्दै गइरहनु भएको छ र त्यसमा अब 5 वर्षसम्म चाहिँ अब देशमा चाहिँ यो निर्वाचन पुनः हुँदैन र 5 वर्षपछिको स्थितिमा आफू रहन्छ रहन्न भन्ने कुरा पनि एउटा प्रश्न चिन्ह छ। यो समग्र कुराहरू हेर्दाखेरि अब अहिले नै पार्टीमा सभापति परिवर्तन गर्न पाएदेखि अरू के परिवर्तन गर्न सकिन्छ त्यो गराउन पाएदेखि चाहिँ आफ्नो राजनीतिलाई चाहिँ अझ मजबुत तरिकाले अगाडि बढाउन सकिन्थ्यो कि भन्ने चाहिँ एउटा प्रलोभन चाहिँ बढी भएर पार्टीलाई अलिकति चौतर्फी एट्याक भइरहेको जस्तो लाग्छ। तर समग्रमा अघि तपाईँले उठाउनु भएको प्रश्न चाहिँ के हो भने पार्टीले समग्रमा हार बिहोरिसकेपछि अफकोर्स शेरबहादुर देउवा पार्टी सभापति हुनुहुन्छ र उहाँको मुख्य भूमिका जिम्मेवारी हुन्छ, उहाँले त्यसको जिम्मेवारी लिनुपर्छ। सँगसँगै सम्पूर्ण हार्नै जित्ने र आफूलाई नेपाली काङ्ग्रेसको नेता हुँ भन्ने सबैले जिम्मेवारी लिनुपर्छ र यसको निराकरण चाहिँ कसरी गर्ने भन्नेतिर जानुपर्छ। यसको निराकरण चाहिँ तपाईँ होइन म भएपछि हुन्छ, तपाईँले गल्ती गर्नुभयो तपाईँ आउट भन्ने हो भने त मैले त के देख्छु भने समग्र नेपालीले नै देख्ने कुरा, हामीले त प्रकाशमान सिंहलाई पनि टेस्ट गरिसक्यौँ, शेरबहादुर देउवालाई पनि टेस्ट गरिसक्यौँ र समग्र अहिलेका नेपाली काङ्ग्रेसका विजयी भएका अधिकांश नेताहरूलाई नेपाली जनताले टेस्ट गरिसकेका छन् र उनीहरूले के कतिसम्म गर्न सक्छन् भन्ने कुरा त हामीले बुझिसकेका छौँ। त्यो हुँदै गर्दाखेरि बाहिरबाट संसद दल संसद नभएका व्यक्तिलाई हामी संसद दलको नेता बनाउन पनि सक्दैनौँ, नेपाली काङ्ग्रेसको चाहिँ एउटा शीर्ष स्थानमा राजनीति गरेका केन्द्रीय सदस्य पनि नभएका व्यक्तिहरूलाई पनि पार्टी सभापति बनाउन अहिले सक्दैनौँ। त्यो भएकोले गर्दाखेरि अबको तपाईँको प्रश्नमा म आऊँ, तपाईँले भने जस्तै अब चाहिँ पार्टी सभापति नै संसद दलको नेता बन्नुहुन्छ, त्यो नै पार्टीको मेन एक्सट्रिम लाइन एउटा जुन लाइन हो त्यहाँ चाहिँ मतदान हुन्छ। तर यद्यपि यो भन्दै गर्दाखेरि प्रजातन्त्रमा लोकतन्त्रमा उठ्ने र मत पाउने अधिकार अरू नेताहरूलाई पनि छ र त्यो गर्नुभयो भने पनि त्यसलाई एउटा राम्रो एक्सर्साइजको रूपमा पार्टीले लिनुपर्छ, एउटा प्रजातान्त्रिक अभ्यासको रूपमा लिनुपर्छ भन्ने मलाई लाग्दछ र त्यसरी नै अगाडि बढ्नुपर्छ। र अब नेपाली काङ्ग्रेसमा एउटा रिभोल्युसन चाहिँ चाहिएको छ, त्यो चाहिँ ढिलो चाँडो अब सबै युवा वर्गहरूले प्रश्न उठाउन थालिसकेको अवस्थामा यसले महासमितिको बैठक बोलाएर एउटा नयाँ खाका नयाँ एउटा चाहिँ नि परिस्थिति बनाएर देश र देशलाई समृद्ध बनाउने युवाहरूलाई परिचालन गर्ने खालको एउटा चाहिँ एउटा सिद्धान्त अप्नाएर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ।
अनि अब चुनावकै नतिजाका साथ भनौँ न, अब नेपाली काङ्ग्रेस विपक्षीमा बस्नुपर्ने हुँदाखेरि कतिको जतिको अब संख्यामा वाम गठबन्धनले सिट जितेको छ त्यो त्यो हिसाबले भन्दाखेरि अब उपयुक्त विपक्षीको रूपमा नेपाली काङ्ग्रेस अगाडि आउन सक्ला कि अझ अझ हामी केही वर्षकै कुरा गरिरहेछौँ त्यो त्यस्तो अवस्था हुन्छ?
एकदम एकदम, अहिले यो विषय चाहिँ वास्तवमा मलाई पनि के लाग्छ भने हामी अस्ट्रेलियामा बस्दै गर्दा धेरै नेताहरूले पछिल्लो तीन वर्ष चार वर्षमा अस्ट्रेलिया भ्रमण गर्नुभयो, उहाँहरूमध्ये धेरै अहिले सांसदमा पनि हुनुहुन्छ। हामी सधैँ उहाँहरूलाई अस्ट्रेलियामा आइसकेपछि घटघट्याउने गर्थ्यौँ। इभन नेपाली जनसम्पर्क समिति अस्ट्रेलिया मात्र होइन कि अरू राजनीतिक भातृ सङ्गठनहरू जति यहाँ छन् उहाँहरूले पनि गर्नुभयो होला। एउटा राम्रो कुराको कपिराइट गर्नुपर्छ र त्यो कुरालाई लिएर नेपालमा जानुपर्छ भन्ने गर्दा अहिले तपाईँले पनि देखिरहनु भएको छ नेपाली काङ्ग्रेसले चाहिँ सशक्त विपक्षीको भूमिका निर्वाह गर्नेछ, स्याडो मिनिस्टरको कन्सेप्टहरू लिएर आइरहेको छ होइन, ल्याउनेछ। र मलाई के विश्वास छ भने अब पाँच वर्ष विपक्षीमै रहेर अब सरकारले गर्ने राम्रा कामलाई सहयोग गरेर र नराम्रा र गलत गर्ने कार्य र उनीहरूलाई चाहिँ झकझकाउने कुरामा चाहिँ एकदम सशक्त प्रतिपक्षीको भूमिकामा नेपाली काङ्ग्रेस रहनुपर्छ, रहन्छ, र त्यही अनुसार नै नेपाली जनताको एउटा चाहिँ मनमा बसेर मन जित्ने हिसाबको कार्यहरू सम्पादन गरेर भोलिको दिनमा फेरि इतिहासलाई बिउजाएर नेपाल सरकारको चाहिँ नेतृत्व गर्नुपर्छ भन्ने मलाई चाहिँ विश्वास छ। र
कतिको आशावादी हुनुहुन्छ त्यस्तो होला?
म एकदम एकदम, किनभने तपाईँ विगतको इतिहास हेर्नुहोस्, नेपाली काङ्ग्रेस भनेको चाहिँ नेपाली जनता माझमा एउटा एउटा ढुकढुकी बनेको पार्टी हो। यसले चाहिँ विभिन्न आरोह अवरोह बोकेर चाहिँ ल्याएको छ, मैले भन्न चाहिँ के गर्यो सबै जनतालाई थाहा छ। तर कस्तो हुन्छ नि, नेपाली जनताले पछिल्लो समयमा तुरुन्तै केही एउटा परिवर्तनको अपेक्षा गरेको हुँदाखेरि जहिले पनि निर्वाचनको अगाडि चाहिँ कुनै न कुनै चिज हुनु पर्दो रहेछ जसले गर्दा नेपाली जनतालाई एक खालको गर्छ कि भन्ने आश जगाउने। अहिलेको वास्तविक भन्ने हो भने वाम गठबन्धन भयो नि, किनभने एघार बाह्र वर्ष हामीले द्वन्द हेऱ्यौँ नेपालमा, त्यसपछि आएर चाहिँ अहिले तपाईँ हेर्नुहोस् नेपाली नेपाल कम्युनिस्ट पार्टी वास्तवमा एउटा सिङ्गो पार्टी करिब करिब पन्ध्र बिसवटा भन्दा बढी विभाजित छन्। यो अवस्थामा चाहिँ एउटै पार्टी बन्छ भन्ने र यो एउटै पार्टी बनिसकेपछि नेपालमा केही गर्छ भन्ने पनि नेपाली जनतालाई एउटा विश्वास हो क्या। र हामीलाई पनि, म नेपाली काङ्ग्रेसको कार्यकर्ता हुँदै गर्दा पनि हामीलाई पनि यिनीहरू मिलिए भने देशमा चाहिँ समृद्धिको बाटो एउटा ढोका खुल्न सक्छ, जसुकैले गरून् तर समृद्धि चाहिँ हुनु पर्यो भन्नेमा मलाई पनि विश्वास छ। र त्यो समृद्धिको बाटो सरकारवादी सरकारमा बसेका पार्टीहरू हिँड्दै गर्दाखेरि विपक्षी आफै ट्र्याकमा आउनुपर्छ र विपक्षीले पनि त्यो बाटो समाउनुपर्छ भन्ने चाहिँ मलाई त्यो विश्वास छ। र एकदम सशक्त विपक्षीको भूमिका चाहिँ निर्वाह गर्छ, गर्नुपर्छ जस्तो लाग्छ।
हजुर, आउँदो समयमा फेरि कुरा गरौँला यो विषयबारे। आजको लागि चाहिँ हामीलाई समय दिनुभएकोमा कृष्ण गिरीजी धेरै धेरै धन्यवाद।
हजुर, धन्यवाद तपाईँलाई पनि र सम्पूर्ण एसबिएस रेडियो परिवार र सुन्नुहुने सबैलाई मेरो पनि नमस्कार अनि धन्यवाद।